हेलो, गुड मर्निङ, नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई। दिनेश एफएम 93.8 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम शुभ प्रभात तपाईँ सुन्दै हुनुहुन्छ र हरेक दिन बिहानी सवा 8 बजेदेखि 9 बजेसम्म यो 45 मिनटको अवधिमा हामी तपाईँको साथमा छौँ र तपाईँको साथमा अब 45 मिनट सँगै रहनेछौँ र फरक बार फरक प्रस्तुति मात्र हाम्रो समय तपाईँको साथमा रहने गर्दछ र मलाई आज तपाईँकै साथमा हामी दुईजना साथीहरू रहनेछौँ र आज हामी अतिथि भनेर सम्बोधन पक्कै पनि गर्दैनौँ किनकि मेरा चिरपरिचित मित्र र सँगसँगै मसँगै सहकार्य गर्ने र मसँगै कार्यक्रममा सहभागी रहने र विशेष गरेर मैले कार्यक्रम सञ्चालन गरे तापनि मेरो यो आवाजलाई तपाईँको रेडियो समक्ष अनि तपाईँको माध्यम के छ हामीलाई संसारैभरि सुन्ने अनलाइनबाट हाम्रो पात्रो नेपाली एप्सबाट अनि रेडियोमा 93.8 मेगाहर्ज हाम्रो फ्रिक्वेन्सीबाट र यसरी मेरो आवाजलाई तपाईँहरूको समक्ष पुर्याउनको लागि परिरहने मित्र आरडी सर्टकटमा उहाँको यो आरडी भन्ने शब्द जुन रहेको छ र यो साथ आज चाहिँ मलाई उहाँले प्रविधि संयोजनमा होइन मलाई स्टुडियोबाट नै साथ दिइरहनु भएको छ र आजका हाम्रा अतिथिमै मैले निम्त्याएको छु सधैँ हामीलाई फेडरर यानि कि हाम्रो फेडररलाई मात्रै माथि तल गरेर गीत बजाएर साथ दिने मित्र आरडी राणा अर्थात् उहाँको नाम चाहिँ रामदास राणा भनेर पनि धेरैले चिन्नुहुन्छ र विशेष गरेर उहाँको भूमिका चाहिँ मैले बाँध्नु पर्दा उहाँले टेक्निसियनको काम 2 वर्षदेखि दिनेश एफएममा मात्रै गरिरहनु भएको छ त्योभन्दा पहिले पनि उहाँले रेडियोमा कार्यक्रम सञ्चालन पनि गर्नुहुन्थ्यो र विशेष गरेर राणा भाषाको गीती कथाको उहाँलाई जन्मदाताकै रूपमा लिने गरिन्छ भने उहाँले दिनेश एफएममा विज्ञापनमा पनि थुप्रै आवाजहरू दिनुभएको छ। यसै गरी राणा भाषाका स्टेज प्रोग्रामहरू कुनै पनि ठाउँमा भए अब हिजो आज तिहार आउँदैछ र तिहार लागेसँगै उहाँको व्यस्तता बढ्नुपर्ने पनि पर्छ र सँगसँगै मलाई लाग्छ कि हिजो आज अब यहाँ साथीहरूको छुट्टी मिलान गर्दा गर्दै उहाँको स्टेज प्रोग्राम यो पालि चाहिँ अलिकति कम पर्छ कि जस्तो लागिरहेछ ड्युटीले गर्दाखेरि चाहिँ र राणा भाषाको स्टेज प्रोग्रामहरूमा कार्यक्रम प्रस्तुताको रूपमा पनि उहाँले थुप्रै ठाउँमा जानुहुन्छ र विशेष गरेर आज तिनै व्यक्ति रामदास राणा अर्थात् आरडी सँग मैले कुराकानी गर्नेछु। आरडी, स्वागत छ कार्यक्रममा।
धेरै धेरै धन्यवाद र यहाँ मेरो आवाज सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई म आज प्रत्यक्ष रूपमा लाइभ रूपमा सबैलाई नमस्कार छ।
सबैलाई नमस्कार गर्न चाहनुहुन्छ अनि हामीलाई सधैँ साथ दिनुहुन्थ्यो प्रविधि संयोजनमा बसेर प्रविधि संयोजनमा साथ दिने मित्र आरडी राणासँगै म रोहित गिरी भनिरहँदा आज चाहिँ कस्तो लागिरहेको छ स्टुडियोमा हामी दुवैजना बोलिरहेका छौँ?
मलाई एकदमै खुसी लागिरहेछ अनि आज अर्कै जस्तो फिलिङ्स पनि भइरहेछ किनभने 2064 सालमा रेडियोमा म प्रवेश गरेको रेडियोमा मिडिया क्षेत्रमा प्रवेश गरेको त्यो पनि एउटा आरजेको रूपमा प्रवेश गरेको हुनाले अब बिचमा धेरै ग्याप भयो पर्दा पछाडि बसेर जुन तपाईँहरूलाई फेडर अप डाउन गरेर हेल्प गर्थे सहयोग गर्थे र अन्य विज्ञापनमा बाहिरै ब्याकग्राउन्डमा बोले पनि जुन प्रत्यक्ष रूपमा माइकको अगाडि बोलेको धेरै समय भइसकेको थियो आज अर्कै जस्तो महसुस भइरहेछ। सुरुमा कार्यक्रम चलाउँथे त्योभन्दा अब माइकको अगाडि बोल्दाखेरि अनौठो अलि फरक त लागिरहेछ।
फरक त पक्कै पनि लाग्छ। 64 साल भनेपछि थुप्रो वर्ष भएको छ र यसरी स्टेज प्रोग्रामहरूमा पनि तपाईँ जानुहुन्छ तर स्टेज प्रोग्राम चलाउन अनि यो रेडियोकै माइक्रोफोन भिरेर अनि अगाडिपट्टि यो माइकलाई सिधा पारेर बोल्नमा चाहिँ के अन्तर छ?
अब रोहितजी यस्तो छ स्टेज प्रोग्रामहरूमा के हुन्छ भन्दाखेरि त्यस्तै किसिमको प्रभाव हुन्छ जस्तै प्रत्यक्ष रूपमा दर्शकहरूको त्यस्तो प्रतिक्रिया पाइन्छ अनि दर्शकहरूको हल्ला त्यस्तो किसिमको माहौल पाएपछि आफूमा जोस जाँगर थपिएको जस्तो लाग्छ अझ योभन्दा पनि राम्रो गरौँ र आफ्ना मनका भावनाहरू त्यस्तै किसिमका आउँछन् कि अनि रेडियोमा त अब एकहोरो हुन्छ पछि प्रतिक्रिया पाइने हो यसमा आफूले महसुस गर्नुपर्छ मलाई धेरैले सुनिरहेछन् मलाई धेरै श्रोताहरू सुनिरहेछन् जस्तो महसुस गर्नुपर्छ र त्यसमा प्रत्यक्ष रूपमा देखिने हुन्छ त्यति हो अनि फरक त्यही हो फरक त भइहाल्छ। प्रत्यक्ष रूपमा स्टेजको अगाडि भएपछि अलि त्यही अनुसार हावा गर्नुपर्छ अनि रेडियोमा भएपछि अब बन्द कोठामा छु आफै छु जे जसरी हावा गरे पनि आवाज राम्रो दिनु पर्यो त्यही हो।
यति राम्रो परिपक्व आवाज मैले बाहिर सुनेको थिएन, आज स्टुडियोमा आउने बित्तिकै सुन्न पाएँ, किन होला?
खै रोजी, अब त्यो त लिसनरहरूले भन्ने कुरा हो। अब तपाईँलाई मेरो आवाज परिपक्व लाग्छ भने अब अरू अरू श्रोताहरूलाई कस्तो लाग्छ होला त्यो त अब थाहा छ।
तपाईँले भनि पनि सक्नु भएको छ, स्टेज प्रोग्राममा तुरुन्तै दर्शकहरूको प्रतिक्रिया पाइहालिन्छ भने यसमा चाहिँ हामीले पहिलो कुरा भनेको अनुभव हामीले गर्नुपर्छ र अनुमान पनि हामीले लगाउँछौँ कि श्रोताहरूले चाहिँ हामीलाई सुनिरहेको छ कि छैन भन्ने कुरा होइन त।
एकदमै अब यो शुभ प्रभात कार्यक्रम एकदमै चर्चित कार्यक्रम हो, चर्चित प्रोग्राम हो तपाईँको, धेरै श्रोताहरू सुन्नुहुन्छ यो कार्यक्रम, मलाई पनि थाहा छ किनभने अरू बेला तपाईँको यो कार्यक्रम चल्दाखेरि म उतातिर के भन्छन् टेक्निकल्ली रूपमा बसेर जुन सुनिरहन्छु एकदमै दमदार आवाज छ अनि सबै दर्शक र श्रोताहरूको माया पनि पाइराख्नु भएको छ तपाईँ।
पक्कै पनि यो कुरा एकातिर छ, पहिलो कुरा तपाईँ टेक्निसियन बनेर हामीलाई साथ दिनुहुन्छ भने बाँकी कुरा त पछाडिबाट साथ दिनको लागि हाम्रो श्रोताहरू हुनुहुन्छ किनकि मेरो आवाजलाई तपाईँहरूले नै हो पुर्याउने। र अनि अब आज लगभग मलाई लाग्छ एउटा दुईवटा तिनवटा चार पाँचवटा जति तपाईँले पेपर आफ्नो साथमा राख्नु भएको छ, के हो यो?
अब जस्तै अब तपाईँले हिजै मलाई इन्फर्म गर्नुभयो आइडिजी अब तपाईँले पनि कार्यक्रममा आउनु पर्यो, लिसनरहरूलाई केही छ भने यसो सुनाउनुहोस् न भनेर भन्नुभएको थियो, जानकारी गराउनु भएको थियो। त्यही भएर अब केही आफ्ना रचनाहरू, किनभने म गजलहरू सायरीहरू कविताहरू पनि लेख्छु, विगत यतातिर एफएम पनि खुलिएको थिएन, सुदूरपश्चिमतिर कुनै एफएम खुलिएको थिएन, त्यही बेलादेखि म प्राय राणा साहित्य राणा भाषातर्फ म कलम चलाउने गर्छु, त्यही हो।
अब पहिलो कुरा अब यसरी आज पनि थुप्रै लेखेर ल्याउनु भएको छ र तपाईँको ह्यान्डराइटिङको पनि म सधैँभरि तारिफ गर्थेँ, असाध्यै राम्रो तपाईँले लेख्नुहुन्छ, जुन एउटा लाइन कोरिएको पेपर होस् चाहे खाली पेपर होस् तपाईँको ह्यान्डराइटिङ तारिफ गर्न लायक छ। अनि अर्को कुरा, स्टुडियोमा आइसकेपछि तपाईँले चाहिँ आज धेरै पछि भन्नुभयो 64 सालमा तपाईँ जब प्रवेश गर्नुभयो मिडिया लाइनमा आइसकेपछि अब आज यसरी बोल्दै हुनुहुन्छ, मैले त नबोल्दा पनि हुन्छ होला जस्तो लाग्यो किनकि अब आज तपाईँले धेरै कुरा सुनाउनुहुनेछ मलाई, गजलहरू पनि छन् तपाईँसँग, सायरीहरू पनि छन् मैले हिजो इन्फर्म गरिसकेपछि, अब साथीहरू तपाईँका पनि सुन्दै हुनुहुन्छ होला, कस्ता रचनाहरू चाहिँ बढी लेख्नुहुन्छ?
अब रोहितजी, मेरा रचनाहरू अरूले लेख्ने रचनाभन्दा एकदमै फरक छन्। मेरो के छ भन्दाखेरि समाजमा व्यङ्ग्यात्मक खालका, समाजमा झटारो हान्ने खालका त्यस्ता रचनाहरू हुन्छन् अनि शृङ्गारिक खालका रचनाहरू हुन्छन्, जस्तै प्रेममय शृङ्गारिक खालका रचनाहरू हुन्छन्। प्राय शायरीहरू त्यस्ता मुक्तकहरू बढी लेख्ने गर्छु, गजलहरूप्रति कमै चलाउने गरेको छु किनभने म त्यति यस बारेमा भाषिक यस्ता साहित्यिक त्यस्तो ज्ञाता त छैन, तैपनि म प्रयास गर्छु र कविताहरू प्रायः लेख्ने गर्छु, संस्कृति परम्परा र आफ्ना भाषा संस्कृति जगेर्ना गर्ने खालका, त्यस्ता समाजमा कुरीति हटाउने खालका र अन्य त्यस्ता व्यङ्ग्य हान्ने खालका रचनाहरू मेरा हुने गर्छन्, त्यही हो।
मैले सुनेको राणा भाषाको तपाईँ गीतिकथाको जन्मदाता मात्रै नभएर राणा भाषाको गीतिकथाको जन्मदाता सँगसँगै एउटा तपाईँ त हिरो नै हो यो राणा भाषाको गीतिकथाका लागि भनिन्छ, तपाईँले चाहिँ यो कुरालाई स्वीकार्नुहुन्छ?
अब रोहितजी, यस्तो गीतिकथाको सुरुमा स्टार्टिङ गर्दाखेरि मिडियामा गीतिकथा, राणा भाषाको गीतिकथा पनि चल्नुपर्छ भनेर मेरो त्यो थियो, एउटा विचार थियो, भान थियो, पछि स्वीकृति दिनुलाई थिएन मिडियाबाट, त पछि जुन खप्तड एफएमबाट यो गीतिकथा राणा भाषाको गीतिकथा सञ्चालनमा आयो, त्यसपछि सबै सबै श्रोताको माया पाइयो, यति माया पाइयो कि 64 सालदेखि लगभग 4 वर्षसम्म गीतिकथा कार्यक्रम चलाएँ राणा भाषाको, त्यो बेला यति चर्चित भइदियो कि यति चर्चित भइदियो यो गीतिकथा राणा भाषाको, हरेक श्रोताको मोबाइल मोबाइलमा रेकर्ड गरिएका ती गीतिकथाहरू छ्यापछ्याप रूपमा अहिले पनि पाइन्छ र गाउँघरमा जाँदाखेरि मेरो परिचय अरू जे भए पनि अहिले जे जस्तो भए पनि सुरुकै परिचयबाट काफी हुन्छ राणा गीति कथाको सञ्चालक भनेर भनेपछि सबैले चिन्ता रहेछन् कि गाउँघरमा अब श्रोताहरूले न्याय दिएका छन् भने त्यो अब मेरो भन्नु केही छैन श्रोताहरूले मूल्याङ्कन गर्ने कुरा हो त्यो
मूल्याङ्कन गर्ने कुरा हो र त्यही तपाईँले छाप छोडेकै कारण अहिले पनि तपाईँलाई राणा भाषाका कुनै पनि कार्यक्रमहरू भए स्टेज प्रोग्रामहरू भयो भने निम्तो आउने कुरा
त्यो त पक्कै हो दर्शकहरूले सहजै स्वीकार्छन् र दर्शकहरूलाई मनोरञ्जन दिने खालका त्यस्ता रचनाहरू जस्तै मलाई इन्फर्म भएपछि लगत्तै लेखिहाल्ने र लगत्तै रचना गरिहाल्ने त्यस्तो क्षमता पनि छ जस्तै अब एक दुई दिन अगाडिदेखि त्यस्ता किसिमका समय सापेक्ष खालका त्यस्ता रचनाहरू रचिहाल्ने त्यस्तो किसिमको गर्ने गर्छु म
त्यस्ता रचनाहरू पनि तपाईँले समय भयो भने र आवश्यक ठानियो भने तुरुन्तै पनि यो फुराउन सक्नुहुन्छ
त्यस्तो किसिमको अब प्रयास गर्छु प्रयासमा सफलै हुन्छु जस्तो मलाई लाग्छ र त्यस्ता किसिमका रचनाहरू स्टेज तताउने खालका रचनाहरू त्यस्ता किसिमका दर्शकहरूको माया पाएकै छु र मन पनि पराउँछन्
आडी राणा भनेकै राणा भाषाको गीतिकथा हो राणा भाषाको गीतिकथा भनेपछि आडी राणाको नाम पक्कै आउँछ र अहिले हामी त्यही गीतिकथाको केही अंश तपाईँकै मुखबाट सुनौँ अब रेकर्ड गरिएको कुरा आफ्नो ठाउँमा छ तपाईँले पनि ती प्रोग्रामहरू अहिलेसम्म तपाईँको पनि पेनड्राइभहरूमा होलान् होइन तपाईँको पनि मोबाइलमा होलान् तर तपाईँकै आवाजबाट यति बेला सुनेर हाम्रा श्रोताहरूलाई पनि हो राणा भाषाको गीति कथाका जन्मदाता यिनै हुन् भन्ने छाप चाहिँ छोडौँ न अलिकति
ठिकै छ त्यसको लागि धन्यवाद सबै श्रोताहरू सुनिरहेछन् हुन त म अरू अरू बिचमा धेरै ग्याप भयो गीति कथा सुनाएको सबै श्रोताहरूलाई तर पनि अब यो दिनेश एफएमबाट यो गीति कथाको अंश थोरै अंश
हजुर
म सुनाउन चाहन्छु सरी मेरी प्यारी सपना तुम कहत रहो जा जीवन संगे कठा मंगो कभी ना भूल के जा मंगो करके मेरे प्यारो राजा जा जीवन साथ साथ कठा मंग कहीं बतात रहो ना पर आज आए के तुम मोके ऐसे चटक के छोड़ के वो मोड़ के दिल तोड़ के चले गए बिस्तार की नहीं है कि तरह भूल के चले गए आखिर भी कहे सपना कहे सपना तुम्हारे बिना सब सुनो पड़वा है तुम्हारे बिना जा संसार सब सुनो लगत है जाओ जियारो संसार सब अंधकार लगत है बेमेर नेगन वाली हरेक डगर बंद है बजन वाली गीत संगीत मोके गारी देता है सबके आंस लगनिया आगे की अग्यारी लगत है मोके सच सपना तुम्हारे बिना एक पल फिर ना बस पे हो मैं ना बस पे हो कि तो झूठा आश्वासन दे की माय ना लगे थे कि तो ऐसे मेरे दिल तोड़ के मोड़ के अपन तरह की दूधर ना बने थे तुम अच्छो ना करे सपना हाँ सपना तुम अच्छो ना करे बहुत बेकार करे
तुम अच्छो ना करे अब यसरी भन्दाखेरि अनि यो बोल्दाखेरि साँच्चै धेरै फरक मैले पनि पाएको छु मैले चाहिँ सुन्नुपर्दाखेरि फर्स्ट टाइम तपाईँको आवाज यसरी सुने त्यो पनि आफ्नै अगाडि लाइभ हेर्दाखेरि होइन यो मैले चाहिँ के कार्यक्रम चलाइरहेको छु भन्ने मलाई पनि लाग्यो होइन अब यो कसरी चाहिँ उत्पादन गर्नुहुन्छ यसरी यो यो कहाँनिरबाट यो आवाज चाहिँ लुकेको आवाज चाहिँ तपाईँको आउँदो रहेछ हामी पनि कार्यक्रम चलाउँछौँ हामी पनि बोल्छौँ होइन तर हाम्रो चाहिँ एउटा हिसाबको एउटा जुन यो छ तर तपाईँले अहिले मसँग बोल्दाखेरि जुन एउटा सरल बोलिरहनु भएको थियो अनि गीति कथामा प्रवेश गर्नुहोस् भन्ने बित्तिकै एकाएक त्यो जुन हिसाबले तपाईँ घुम्नुभयो, जुन ठाउँमा तपाईँ पुग्नुभयो, कहाँ पुग्नुभयो, कहाँनिर पुग्नुभयो, त्यो कसरी आयो, यति मात्रै हामीलाई जानकारी गराउनुहोस्।
यस्तो छ रोहितजी, अब श्रोताहरूको माया पाउनको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, कसरी अगाडि जानुपर्छ भन्ने कुरा त अब आरजे भनेको कलाकारिता क्षेत्र नै हो। यसमा गीति कथा र यस्ता भावनात्मक कार्यक्रमहरूमा दिलैबाट फिलिङ्स ल्याएर बोल्दाखेरि त्यही अनुसार जाँदाखेरि त्यो त्यस्तै किसिमको फिलिङ्स आउँदो रहेछ। गीति कथामा उसरी सरसर्ती बोल्दा र गीति कथामा फरक हुने भनेको त्यही हो। यदि आफूले जस्तो बोलिरहेछ त्यही अनुसार त्यही आधारले गीति कथै पढ्यो भने त्यस्तो अब फिलिङ्स नआएपछि त गीति कथा पढेको अर्थै भएन, त्यो फरक त भइहाल्छ। अब मेरो के हो कि कुनै पनि गीति कथाहरू कुनै पनि त्यस्ता फिलिङ्सहरू ल्याउँदाखेरि दिलबाट आफ्नो मनैबाट भित्री हृदयबाट आफ्नै स्टोरी आफ्नै कथा र आफ्नै मर्म हो भनेर
फिल चाहिँ गर्न सक्छ।
फिल गर्दाखेरि अब त्यस्तो भावना आइहाल्छ,
त्यसरी भावना आउँछ। अनि यसरी तपाईँले गीति कथा सञ्चालन गर्नुहुन्थ्यो पहिला पनि, त्यो समय चाहिँ कुन थियो तपाईँको गीति कथा पढ्ने समय?
त यस्तो थियो, हाम्रो खास गरी राणा प्रोग्रामको लागि 1:15 बजेदेखि 2 बजेसम्मको टाइम दिएको थियो। त्यो समयमा राणाहरूको ठिक रेस्ट गर्ने टाइम पनि हुन्छ,
हजुर
रेस्ट गर्ने टाइम हुन्छ, साँझ बिहान काममा बिजी हुन्छन्, दिउँसो खाली हुन्छ। त्यो समयमा रेस्ट गर्ने समय हुनाले सबै सुन्थे र ट्याक्क आराम गरेर सिरानीमा रेडियो राखेर सुन्ने ऊ थियो, के भन्छन् ठ्याक्क वातावरण मिलाएको थियो। पछि जब यो कार्यक्रम चर्चित भयो, मेरा धेरै एपिसोडहरू गयो, धेरै श्रोताहरूले मन पराए र धेरै प्रतिक्रियाहरू पनि पाइयो, अब यसको एपिसोड रातिमा पनि गर्नु पर्यो भनेर, त्यसपछि रातिमा पुनः प्रसारण पनि हुन्थ्यो 9:30 बजेदेखि 10 बजेसम्म रातिको उसमा
राति पनि पुनः प्रसारण हुन थाल्यो। अनि यो कार्यक्रमले गर्दा तपाईँलाई चाहिँ आरोप लाग्यो कि लाएन, होइन यो कार्यक्रम चाहिँ नसुनी पनि भएन, सुनौँ भने पनि हाम्रा कामहरू रोकिन थाले त्यो समयमा चाहिँ भन्ने त्यस्ता आरोपहरू पनि आउनुपर्ने थियो जस्तो लाग्यो मलाई, होइन?
त्यस्तो आरोप त आएन, तर जुन यस्तो किसिमको गीति कथाहरूमा प्राय प्रेममय भावनाहरू बढी हुन्छन्, जस्तै प्रेममा धोका पाएका त्यस्ता जोडीहरू लेख्ने, त्यस्तै घटनाहरू हुने खालका भएपछि त्यस्तो के थियो भन्दाखेरि समाजमा अलि नपच्ने त्यस्तो हन्न, केटाकेटीहरूलाई बिगार्ने यही हो, हाइडी नै हो भनेर भन्नेहरू पनि धेरै थिए,
हजुर।
तर म चलाइराखेँ, पछि धेरै दर्शकहरू धेरै श्रोताहरूको माया पाइयो,
बढी जस्तो तपाईँले श्रोताको माया चाहिँ पाउनुभयो, त्यही कारणले गर्दाखेरि पनि तपाईँको प्रोग्राम रिपिट हुन थाल्यो, दिउँसोको प्रोग्राम राति पनि आउन थाल्यो र दिउँसो सुन्न नभ्याएकाहरूले राति पनि सुन्न भए। अनि अर्को कुरा, अब यो गीति कथा राणा भाषाको होस् अर्थात् यो अन्य भाषामा होस् होइन, धेरैमा एउटै शैली छ राणा भाषा होस् चाहे त्यो सबैमा मैले भनिसकेँ, र रोना धोना अलि बढी आउँछ गीति कथामा, किन नरोइकन न यो हाँसेरै अनि एउटा सरल तरिकाले एक लयमा पढ्दाखेरि त्यसरी के हुन्छ होला?
यसमा खास गरी गीति कथामा सबै कुरा आउँछ, यो त मैले अब जुन बिछोडको एउटा पल समेटेर अलिकति भने, यसमा सबै किसिमको आउँछ, गीति कथामा सबै हुनुपर्छ मेरो भनाइ हो, किनभने गीति कथामा त्यहाँ अन्य त्यस्ता रमाइला पलहरू पनि हुन्छन्, त्यसमा हाँस्नु पर्यो, कुनै ठाउँमा त्यस्तो थकान भएका त्यस्ता त्यो अनुभव त्यस्ता त्यो वातावरण छ, त्यस्तो सिन छ भने त्यसमा थकान किसिमको त्यो आउनु पर्यो, फिलिङ्स आउनु पर्यो, त्यस्तो मेरो सोचाइ हो। तर यसमा सबै त्यस्तै हुन्छ भन्दाखेरि त्यसमा न्यायचित त नहोला, तर पनि
शब्दलाई
फिलिङ्स ल्याउने क्रममा श्रोताहरूलाई त्यस्तै लाग्छ,
शब्दलाई न्याय दिनु पर्यो,
शब्दलाई न्याय दिनु पर्यो,
हाँस्नु पर्ने ठाउँमा हाँस्नु पर्यो,
हाँस्नु पर्यो, जुन ठाउँमा रुने ठाउँ छ, रुने त्यस्तो वातावरण छ र त्यस्तो किसिमको सिन दिने खालको छ भने त्यसमा रुनु पर्यो, र कुनै ठाउँमा त्यस्ता थकान किसिमका कुनै त्यस्तो अलि डराउने खालको त्यस्तो सिनहरू छ भने फिल्मै आकारको छ त्यो त त्यस्तो छ भने त्यसमा त्यस्तै किसिमको अनुभव त्यस्तै किसिमको बोली दिएर त्यसलाई कार्यक्रमलाई गर्दाखेरि राम्रो हुन्छ
त्यसरी गर्दाखेरि चाहिँ राम्रो हुन्छ र त्यही कारणले गर्दाखेरि पनि यो कार्यक्रम चाहिँ चर्चित भएको थियो त्यो समयमा
त्यही भन्नु पर्यो श्रोताहरूले सायद मन पराइदिए
अहिले हामी धेरै गफतिर नलागौँ हाम्रा श्रोताहरूलाई शुभ प्रभातबाट पनि तपाईँका जुन रचनाहरू छन् तपाईँमा जुन ट्यालेन्ट छ त्यो ट्यालेन्ट मैले आज प्रस्तुत गरिरहेको छु अनि यति बेला चाहिँ के सुनाउनुहुन्छ हामीलाई अहिलेको समयमा
रोहितजी अब मलाई तपाईँले भनिसक्नु भएको छ के लेखेर ल्याउनु भएको छ भनेर मैले अब धेरै तयारी नगरे पनि मलाई अब तैपनि मेरा लेखेका रचनाहरू जुन मैले सुदूरपश्चिममा त्यस्ता कुनै एफएम खुलेका थिएनन् रेडियो नेपालबाट राणा प्रोग्राम आउँथ्यो म सुरुमा रेडियोमा सुन्दाखेरि अब राम्रो आर्जी हुनलाई सुरुमा त राम्रो श्रोता हुनु पर्यो
पक्कै पनि
राम्रो श्रोता हुनु पर्यो असल श्रोता हुनु पर्यो म सुरुमा श्रोता थिएँ रेडियो नेपालमा सुरुमा राणा भाषाको कार्यक्रम आउँथ्यो त्यसमा लेख रचनाहरू पठाउँथे मलाई खुसी लाग्थ्यो मैले पनि रेडियोमा बोल्न पाउँदाखेरि कस्तो हुन्थ्यो होला भनेर महसुस गर्न पाएँ कस्तो हुन्थ्यो होला भन्ने भन्नुहुन्थ्यो त्यही बेलादेखि म लेख रचना रच्न सुरु गरेको हो म एउटा सुनाउँछु गजल अहिलेको लागि
हजुर
पछि समय रहेसम्म पछि सुन्दै गरौँला रंग में लाल है तय भर कान में साल है तय रंग में लाल है तय भर कान में साल है तय कभी मन को मंझोरा ता स्वादिष्ट सौ की दाल है तय रेशम की कता बार मुलायम ओट की लाली की कमाल रेशम की कता बार मुलायम ओट की लाली की कमाल तही ठाठी की जरिया ता चौंधिक पोड़ी जाल है तय रंग में लाल है तय भर कान में साल है तय कभी मन को मंझोरा ता स्वादिष्ट सौ की दाल है तय एक पत्थर पानी में फेंको देखो बाकी चाल एक पत्थर पानी में फेंको देखो बाकी चाल मदरा चौ चढ़ा ले बो पक्की शिव खाल है तय रंग में लाल है तय भरकान में साल है तय कभी मन को मंझोरा त स्वादिष्ट छौ की दाल है तय स्वर्ग में लैजानिया नर्क में लैजानिया तय काल स्वर्ग में लैजानिया नर्क में लैजानिया तय काल पूरो भूल भुलैया नेहात इर्जो बवाल है तय रंग में लाल है तय भरकान में साल है तय कभी मन को मंझोरा त स्वादिष्ट छौ की दाल है तय नजर अपनी अपनी जो जैसो सोचे बहे नजर अपनी अपनी जो जैसो सोचे बहे मैं कहा तो निहात तो की क्या खतरा माल है तय रेशम रंग में लाल है तय भरकान में साल है तय कभी मन को मंझोरा त स्वादिष्ट छौ की दाल है तय रोजी इसमें एउटा श्रृंगारिक र एउटा राम्री सुंदरी युवती लाई कल्पना गर्दै लेखेको एउटा गजल
उनलाई तारिफ गरिएको छ
तारिफ गरिएको छ प्रशंसा गरिएको छ
मलाई एउटा लाइन चाहिँ मैले असाध्यै राम्रोसँग बुझेको राणा भाषा तपाईँले जुन भनिरहँदा राणा भाषामा जुन गजल बोलिरहँदा कुनै कुराहरू आफूले सबै नबुझिकन पनि निकै आनन्द लाग्छ होइन मलाई पनि त्यस्तै भएको छ अहिले सबै कुरा मैले नबुझे पनि मलाई निकै आनन्द लागेको छ र एउटा लाइन एक पत्थर पानीमै फेक्यो देखो बाँकी चाल यो लाइन अहिले फेसबुकमा हुन्थ्यो भने बडा चर्चित हुन्थ्यो होला जस्तो लाग्यो होइन किनकि हिजो आज फेसबुककै जमाना छ र अर्को कुरा तपाईँका ती रचनाहरू यति धेरै लेखिसकेपछि एउटा राणा भाषामै लेखिएका तपाईँका गजल अनि गीतहरू कुनै सङ्ग्रहहरू नै बनाउँदा पाए हुन्थ्यो कि भन्ने पनि लाग्दैन कहिलेकाहीँ
अब यस्तो हो रोहितजी सुरु सुरुमा त मलाई लागेको थियो एउटा गीती कथा भन्छु एउटा के भन्छन् कविताहरूको एउटा किताब नै निकालौँ भनेर लेख रचनाहरू त पुरै किताब भरि पुग्छ पुगिसकेको थियो र मेरा रचनाहरू धेरै छन् कति रचनाहरू त मैले लेखेर कुनै डायरीमै लेखेको छैन लेखेर फाल्ने गरेको छु लेखेर कुनै प्रोग्राममा गयो त्यहीँ छोडेर आयो कहाँ कहाँ गयो त्यस्तै छन् मेरा रचनाहरू तर पछि गएर मलाई जाँगर मरेर गयो किनभने अब त्यसमा आर्थिक समस्या पनि बिचमा पैसा पनि बढी लाग्ने फेरि अब आर्थिक समस्या त्यति झेलेर पनि मार्केटमा पाठकहरूले नपढ्लान् कि भनेर त्यस्तो डर के मनमा अन्य डर र अन्य समस्याले गर्दाखेरि म बिचमा निकाल्न पाइनँ र अन्य राणा पत्रिकाहरूमा मेरा लेख रचनाहरू प्रकाशित भए त्यही हो र भर्खरै एउटा पत्रिका हाम्रो के भन्छन् उज्यारो राणा .com भन्ने यो दीपावलीमा आउँदैछ त्यसमा पनि मेरो लेख रचनाहरू छन् आउँदैछ
हजुर
श्रोताहरूलाई जानकारी गराउन चाहन्छु र यस्तै हो आफ्नै व्यक्तिगत रूपमा पत्रिका निकाल्ने सोच बिचमा आयो तर पछि गएर त्यो बिलाएर गयो अन्य समस्याले गर्दाखेरि तर लेख रचनाहरू मसँग छन् कतिपय छन् र कतिपय लेख्दै फाल्दै त्यस्तै गरेका छौँ
पक्कै पनि लेख्दै फाल्दै गर्ने काम चाहिँ नगरौँ र जति छन् सङ्ग्रह गरेर राखौँ एक न एक दिन ती सङ्ग्रह गरेर राखेका जुन तपाईँका यी खेस्रा कागजहरूमा छन् त्यो एउटा राम्रो कभर निकालेरै राम्रो एउटा राणा भाषामै तपाईँले एउटा बुक निकाल्न सक्यो भने अझै राम्रो हुन्थ्यो होला होइन अनि अर्को कुरा अब यसरी हामी तपाईँका रचनाहरू सुन्दैछौँ अनि अर्को कुरा के भने हामी पहाडी समुदायको मान्छे तपाईँ राणा समुदायको मान्छे राणा भाषा गाउँघरतिर तपाईँको बोल्नुहुन्छ तपाईँको घर परिवारमा पनि राणा भाषा नै बोल्नुहुन्छ अनि यो पहाडी भाषा यानि कि म जस्तै दुरुस्तै तपाईँ ठेट बोलिरहनु भएको छ यो चाहिँ कसरी सम्भव छ
एकदमै श्रोताहरूले सुनिराख्नु भएको छ हुन त म राणा समुदायको व्यक्ति राणा समुदायको पछि यसरी नै मिडियामा आएपछि धेरै पहाडी साथीहरूसँग भेट हुने र त्यस्तै किसिमको भाषाहरू प्रयोग गर्ने हुनाले त्यही हो तर फरक त भइहाल्छ आफ्नो मदर टोङ टोन आइहाल्छ त्यस्तो मलाई त लाग्दैन धेरै स्पष्ट रूपमा नेपाली आउँछ भनेर तर विज्ञापनहरूमा बोल्ने गरेका छु त्यस्तो विज्ञापनमा क्लियरै छ
दिनेश एफएममा पनि थुप्रै विज्ञापनहरू तपाईँको आवाजमा छन् होइन अनि अब कार्यक्रमहरू स्टेज प्रोग्रामहरूमा जाँदाखेरि त्यति बेलामा जब तपाईँ स्टेजमा प्रोग्राम गर्नुहुन्छ के भन्छन् तपाईँका दर्शकहरूले
दर्शकहरूले त अब जुन ठाउँमा मलाई निम्ति आएको हुन्छ प्रोग्राम चलाउनु भनेर त्यस ठाउँमा एउटा सायरी पढेर स्टेजमा चढ्ने बित्तिकै हल्ला उठिहाल्छ फलाना आयो गीती कथाको कार्यक्रम सञ्चालकको जन्मदाता अनि सायरीहरू पनि दमदार सुनाउनुहुन्छ अरे पुरा स्टेज तताउने खालको व्यक्ति आइसक्नु भएको छ भनेर पुरै हल्ला हुन्छ त्यहाँ स्टेजमा चढ्ने बित्तिकै
झन् तपाईँलाई जिम्मेवार त थपिन्छ
जिम्मेवार त एकदमै थपिन्छ त्यसपछि आफूलाई झन् प्रोग्राम राम्रो गरौँ जस्तो लाग्छ र माया पाइन्छ खुसी लाग्छ पछि प्रतिक्रिया अझ राम्रो भएको थियो भनेर हुन्छ त्यसपछि अझ मनमा खुसी लाग्छ
राणा भाषामा यसरी प्रोग्रामहरू गरिरहँदा होइन तपाईँ चर्चित पनि हुनुभयो चर्चित भइसकेपछि तपाईँका दर्शकले तपाईँका श्रोताले तपाईँप्रति देखाउने व्यवहारमा अर्थात् त्यस्ता कुनै किस्साहरू छन् तपाईँले बिर्सिन नसक्ने अर्थात् सम्झन लायक
त्यस्तो किसिमको बिर्सन नसक्ने क्षण भन्दाखेरि सुरुमा म स्टेज प्रोग्राम त्यति गर्थेन सुरुमा उर्मा गाउँ मा स्टेज प्रोग्राम भयो त्यहाँ गए त्यहाँ सुरुमा एउटा के भन्छन् कविता सुनाए
हजुर
त्यो कविता पुरै त याद छैन मसँग त्यो एउटा के भन्छन् त्यो सम्बन्धित थियो के भन्छन् व्यङ्ग्यात्मक सम्बन्धित थियो त्यसमा एउटा साथीले लेखेर दिएको थियो अनि त्यो पढेँ अनि त्यो पढेर सबै दर्शकहरूले एकदमै मन पराए त्यसपछि त अब होइन हरेक प्रोग्राममा यो सरलाई बोलाउनु पर्छ र प्रोग्राम राम्रो हुन्छ भनेर भने होइन प्रोग्राम सिद्धिएर पनि पछि एकदमै स्वागतका साथ मलाई विदाई गरे एकदमै त्यो क्षण म बिर्सन सक्दिनँ र सधैँ पनि आउँछ त्यसको दुईवटा लाइन सुनाउँछु म छमकटमय भन्ने हुन्थ्यो त्यो कविताको छमकट भनेको के हुन्छ भन्दाखेरि हाम्रो समाजमा अलि त्यस्तो चुलबुले खालको कि केटीहरू देख्ने बित्तिकै, जवान केटीहरू देख्ने बित्तिकै उनीहरूतिर आकर्षित भइहाल्ने त्यस्तो किसिमको
अल्लारे
पाराको। 17 वर्षको जवान मै साधिन पाओ जवानी, 17 वर्षको जवान मै साधिन पाओ जवानी, जानत बुझत मै छमकट कर डारो बेमानी। पढाई घिनी ध्यानै ना, पढाई घिनी ध्यानै ना, सिर्फ ध्यान बो कन्या कि आगो से निदा जाए, अक्षर पढो जपन्ना कि। यस्तै यस्तै अरू अरू पनि थियो
पढाइ। तपाईँले, मैले संक्षेपमा सार, अब पढ्न मन लाग्दैन ती कन्याको याद आउँछ, पढ्न थाल्यो भने निन्द्रा
लाग्छ,
होइन त्यो यही नै हो,
यही नै। अरू पछि अरू अरू पनि थियो, त्यो ठ्याक्कै मलाई अब अहिले याद भएन।
अब तपाईँले त्यो अल्लारे पाराको कविता त कोर्नुभयो, तपाईँ चाहिँ कतिको अल्लारे भनेर हिँड्नुभयो, पहिलेका कुरा गरौँ न अलिकति।
अब पहिले सुरुमा भनेको जवानी नै थियो, आजकल त अब बुढेसकाल लाग्यो भन्ने पनि आफूलाई भान हुन्छ होइन,
बिएससी
गरेर अब पछि बच्चा सच्चा भएपछि बुढेसकाल लाग्यो भन्ने भान हुन्छ, त्यस्तै मलाई पनि महसुस भइरहेछ अलि। तर अब श्रोताहरू भेट भएपछि त भन्छन् होइन, भर्खरै 18-22 वर्षको जस्तो लाग्छ यार भनेर भनेपछि आफूलाई अलि जोस जाँगर जस्तो लाग्छ, होइन म जवानै छु जस्तो लाग्छ।
मलाई पनि तपाईँ जवान नै हुनुहुन्छ जस्तो लाग्छ, हेर्दाखेरि पनि लाग्छ होइन। अब हाम्रो श्रोताहरूले पनि यदि हामीले अहिले यो फेसबुकबाट यदि भिडियो सेयर गर्थ्यौँ भने तपाईँ जवान नै हुनुहुन्छ, तपाईँलाई बुढेसकालको यो याद चाहिँ कसरी आयो भन्ने चाहिँ हुन्थ्यो होला।
होइन त्यस्तो होइन, तर अल्लारे पारामा त्यस्तो वायाद रूपमा त घुमिनँ, तर सबै श्रोताहरू मन पराउँथे र मन पराउने मध्येका केटीहरूको पनि लाइन लाग्थ्यो त्यो समयमा घुम्ने गर्थे। अनि प्रोग्रामहरू जाँदाखेरि बस होइन, कार्यक्रम चलाउने रामदास आयो, गीतिकथा चलाउने रामदास आयो भनेर पुरा लर्को लाग्थ्यो कि
हजुर
प्रोग्राममा जाँदाखेरि हेर्नेको। त्यस्तो भएपछि आफ्ना पछाडि पनि छन्, धेरै छन् भन्ने भान हुन्थ्यो र आफूलाई खुसी लाग्थ्यो कि, मन प्रफुल्लित हुन्थ्यो
हजुर
त्यो।
अनि त्यति बेला जब त्यति धेरै सङ्ख्यामा युवतीहरू पछाडि लाग्ने होइन, अनि त्यति बेला तपाईँ आइडल हुनुहुन्थ्यो र त्यो समयमा कसरी चाहिँ बस्नुभयो ल भन्नुहोस् त्यसो भए।
अब हरेक चिजको समाधान त हुन्छ, तर आफू त्यतिकै आक्रमणमा त परिएन होइन, बचियो जे होस्। तर पनि बिहे गरेर गएपछि पछि त्यो लाइन बिस्तारै भत्किने रहेछ कि।
अनि एउटा जो मान्छे चर्चित छ, ती मान्छे अविवाहित हुँदाखेरि केटी भए पनि केटा भए पनि निकै फ्यान फलोइङहरू हुने, विवाहपछि चाहिँ घट्दै जान्छ भन्छन् होइन, तपाईँको पनि त्यही भाव?
मेरो सोचमा त त्यस्तो होइन, तर बिहे गरेपछि र बिहे नगरेपछि फरकै हुने रहेछ। त्यो समयमा एक समयमा त्यो क्रेज थियो, तर आजकाल पनि मेरा श्रोताहरू धेरै छन्, मलाई माया गर्ने श्रोताहरू धेरै छन्, लाइन लाग्ने छ। त्यस्तो किसिमको त्यस्तो त्यो जुन त्यो समयमा थियो आकर्षण भन्ने कुरा, त्योभन्दा अहिले फरक छ। अर्कै किसिमको माया गर्ने श्रोताहरू हुनुहुन्छ दिलेदेखि, अनि पहिलाको भन्ने आकर्षण खालका त्यस्ता श्रोताहरू थिए आकर्षक।
पहिलो कुरा त तपाईँले अहिले थुप्रो भयो प्रोग्राम नगरेको पनि, त्यो कारणले गर्दाखेरि पनि तपाईँका श्रोताहरू अलि सुत्या होला नि,
त्यो पनि हो एकदमै।
अनि अब कुरा गरौँ विवाहको, विवाह गरेर पनि अहिले तपाईँको सन्तान पनि भइसके होइन, अहिले उहाँहरूले पनि
6 वर्षको छोरी छ,
6 वर्षको छोरी छन्, अहिले उहाँहरू पनि सुन्दै हुनुहुन्छ होला कार्यक्रम,
सुनिरहन्छन् होला।
अनि यो समयमा तपाईँले चाहिँ, तपाईँकै मुखबाट म शुद्ध रूपले सुन्न चाहन्छु कि विवाह चाहिँ तपाईँले कसरी गर्नुभयो?
अब आज सबै खोलिदिनु भयो होइन रोहित सरले, जम्मै मेरो गोप्यता खोलिदिनु भयो। अरू दिन ब्याकग्राउन्डमा बसेर मजाले फेडरहरू अपडाउन गर्थे
हजुर,
मजाले गीत बजाउँथे, आज रोहित सरले अब बर्बादै पार्नुभयो। ल म भनिदिन्छु आज सबै श्रोताहरूलाई, मेरो सुरुमा लभ परेको हो, लभ परेर पछि लभ कि कसरी कि मेरो लिसनरसँग नै लभ परेर पछि उसले मेरो प्रोग्रामहरू धेरै सुन्ने गर्छु,
हजुर
धेरै सुन्ने गर्थे, पछि कुराकानी भयो, उसले पनि मन पराए र पछि त्यसलाई एरेन्ज म्यारेजमा परिणत गरेर पछि राम्ररी नै बिहा गरेका हौँ।
तपाईँले लभलाई सक्सेस गरेर
लभ गरेर सक्सेस गरेको हुन्। त्यस घरको मान्न त तयार थिएनन्। पछि के भनेर हाम्रो एज राणाहरू के छ भन्दाखेरि एजहरूको त्यो ग्यापहरू भएपछि अन्य कुरा काट्ने हुन्छ कि जुनसँग लभ परेको थियो त्यसको मतलब एजहरू मिल्नु पर्यो त्यस्तो हुन्थ्यो कि हाम्रो समाजमा। हाम्रो एज मिल्थेन, मेरो एज र उसको एजमा 7-8 वर्षको फरक थियो कि। त्यो समयमा होइन एजको त उयो मिलिरहेको छैन, श्रेणी मिलिरहेको छैन, यस्तो त नहोला गर्न सकिन्न भने
फरक चाहिँ कति हुनुपर्ने।
फरक हाम्रो समाजमा के हुन्छ भन्दाखेरि बढीमा 1-2 वर्षको हुनुपर्छ, धेरै तलमाथि भएपछि त्यो त्यसलाई सम्बन्धलाई नस्वीकार्ने त्यस्तो किसिमको हुन्थ्यो कि। अनि त्यही कारणले गर्दाखेरि मान्न तयार थिएनन्।
तपाईँको सम्बन्धलाई स्वीकारियो त्यसपछि?
पछि स्वीकारियो।
कसरी स्वीकारियो?
पछि अन्य अरू समाजकाले भने होलान् र पछि जुन के भन्छन् उहाँकै छोरीले कन्भिन्स गर्ने क्षमताले गर्दाखेरि पछि सक्सेस भयो।
पछि सक्सेस भयो, राम्रो तपाईँहरूको चाहना पनि त्यसपछि चाहिँ पुरा भयो
होइन।
अनि अब सुरुमा जब तपाईँको प्रोग्राम सुन्दै जाँदाखेरि तपाईँलाई राम्रो मान्दै सकेपछि जुन एउटा तपाईँहरूको रिलेसन अगाडि बढ्यो र त्यो रिलेसन अगाडि बढ्नुभन्दा पहिले पनि एउटा हुन्छ होला होइन, तपाईँको कसरी चिनजान सुरुमा त अब भेटिसकेपछि पहिलो कुरा त्यो सम्झिनु न अलिकति।
भेटिसकेपछि सुरुमा परिचय गऱ्यौँ
हजुर,
हुन त अब उसले नामबाट थाहा थियो उसलाई कार्यक्रम चलाउँछ फलाना हो भनेर। पछि परिचय गर्दाखेरि पछि एक ठाउँमा मेला थियो, त्यहाँ मेलामा जाँदाखेरि सँगै गयौँ। त्यहाँ गएपछि पछि कुराकानी गर्दा गर्दै गर्दा गर्दै पछि मेरो इन्गेजमेन्ट पनि अन्तै भएको थियो, त्यहाँबाट पनि ब्रेकअप भएको थियो। पछि बिहे गर्नै पर्ने त्यस्तो अवस्था थियो। पछि लभ पऱ्यो अनि त्यो क्षण मतलब त्यहाँ मेलामा गएर त्यहाँ परिचय गरेपछि पछि यस्तै कुरै गर्दै गर्दै पछि लभ परेको।
प्रपोज तपाईँले गर्नुभएको कि कसले?
प्रपोज त अब केटी मान्छे होइन, प्रपोज प्रायः गर्दैनन्।
हजुर,
हरेक उसमा त्यो सूत्र नै छ कि जस्तो लाग्छ कि क्या हो जस्तो लाग्छ मलाई। केटीले नै प्रपोज नगर्नुपर्ने, केटाले नै प्रपोज गर्नुपर्ने, त्यस्तो प्रपोज त मैले नै गरेको हो।
हजुर,
तर पछि पछि उसले भने कि होइन सुरुमा त मन परा मन म पराउँथे भनेर भन्छ। सुरुमा मन पराउने भयो, सुरुमा प्रपोज गर्नुपर्ने मैले सोधेँ कि होइन अब केटीहरूले कहाँ गर्ने प्रपोज, सुरुमा सुरुमा त केटाहरूले नै गर्नुपर्छ भनेर त्यस्तो भन्यो। ठिकै छ,
अब हाम्रा बाँकी कुराहरू तपाईँका र मेरा अलग्गै हुन्छन् हाम्रा श्रोताहरूले नसुन्ने गरी, किनकि समय त सकियो होइन। अब तपाईँको रचनाहरू सुन्नतिर लागौँ हामी, यो 5 मिनटको समय छ अहिलेको लागि।
आज टाइमै भएन है, धेरै कुरा म सुनाउँथेँ जस्तो लागिरहेको थियो, अब 9 बजेको पत्तै भएन छ। ठिकै छ, म एउटा सुनाउँछु।
तपाईँले ल्याएका यति धेरै कुराहरू यो छान्दा छान्दा पनि आवाज
यो क्याम्पस कि पढिया, यो व्यङ्ग्यात्मक छ, जस्तै क्याम्पसमा पढ्ने विद्यार्थी को उसको बारेमा छ। क्याम्पस कि पढिया लौडिया चौँ लौडा, माया प्रेम कि कक्षालेमा बने सङ्गमे जोडा, किताब कापी ना किन पात अच्छो अच्छो फेसन लगात, भारी भारी गोजा भित्र दुई पन्ना कि कापी लुगात, समाजशास्त्र अर्थशास्त्र राजनीति और इतिहास खाली झोला टलगाए पीठम बडे बदमास, सर पढात सुनेका एयरफोन कि गुस्टी कानमे डगर घेसत चलत फिरत बहुत भारी शानमे, डगर गेसत चलत फिरत बहुत भारी शानमे। यसमा कि क्याम्पसको एउटा विद्यार्थी पढाइप्रति त्यति रुचि छैन, त्यस्तो किसिमको
रुचि छैन, तर त्यो पढाइभन्दा अलावा सबै चिज छ उसँग,
सबै चिज छ, त्यस्तो गर्नु भएन, त्यस्तो हुनु भएन भन्ने उसको भान हो,
लेख्नु भएको छ त्यो चाहिँ।
अनि कार्यक्रमको समय पनि
सकिन आँट्यो, र अन्त्यमा मेरो बारेमा सोद्धाखेरि पनि म कसैलाई बाँकी राख्दिनँ होइन, आएका जति पनि हुनुहुन्छ हाम्रा अतिथिहरू, र अब तपाईँ त सधैँ मलाई साथ दिनुहुन्छ प्रविधि संयोजना रहेर, कहिलेकाहीँ चाहिँ म तपाईँहरूसँग अलिकति जुन समयमा नभइदियो भने होइन, भनेको कुराहरू तपाईँले नदिदियो भने अलिकति केही मनमुटाव हुन्छ होला, केही कुराहरू भन्छु होला, र विशेष गरेर मेरो बारेमा तपाईँले चाहिँ रेडियोबाट आज सबैको अगाडि म यो मान्छेलाई भन्छु भन्ने के छ त्यस्तो?
म छोटो रूपमा भन्छु, अब सधैँ अरूलाई के भन्छन् फेडरबाट ऊ गर्ने होइन हेल्प गर्ने आज अब रोहितको बारेमा भन्न पाउँदाखेरि मलाई खुसी लागिरहेछ। आज श्रोताहरूलाई भन्छु भने अब श्रोताहरूले कस्तो किसिमको गीत मन पराउँछ त्यो त मलाई थाहा छैन, तर रोहितको बारे के एकदमै ल ल डान्सिङ नम्बरको गीत बजा बजायो भने आफ्नै मनले गीत बजायो भने होइन कस्तो गीत बजाए भनेर कहिलेकाहीँ गाली गर्ने पनि त्यस्तो बानी, तर पछि रोमान्टिक पारामा फकाइहाल्ने त्यस्तो किसिमको बानी छ र भोइसमा एकदमै दम छ। त्यही भएर एउटा रोहितको लागि एउटा दुई लाइन है, त्यसपछि हामी बिदा मागौँला। कार्यक्रम यो शुभ प्रभात दिनेश एफएममा आउने, कार्यक्रम यो शुभ प्रभात दिनेश एफएममा आउने, सब श्रोताको दिल अनि मनमुटुमा छाउने, गीत सङ्गीत र मनोरञ्जन गप्स क्या मजा, गीत सङ्गीत र मनोरञ्जन गप्स क्या मजा, सुन्दा मन हलुङ्गा हुने मस्तिष्क हुने ताजा, सञ्चालक रोहित गिरी सबै सुन्ने प्यारा, सञ्चालक रोहित गिरी सबै सुन्ने प्यारा, आवाजको दमदार खजाना रहेछन् आर्जे तारा, आवाजको दमदार खजाना रहेछन् आर्जे तारा।
अरे वा वा अन्त्यमा यति धेरै तारिफ गरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। र आज अब तपाईँको ड्युटी त छ या के छ?
10 बजेसम्म छ,
10 बजेसम्म तपाईँको ड्युटी छ। मैले 9 बजेसम्मको समय तपाईँलाई भित्र ल्याइसकेको छु, बाहिर तपाईँले
हाम्रो
सहयोग गरिरहनु भएको छ र उहाँलाई पनि धेरै धेरै धन्यवाद छ सहयोगको लागि। र जाँदा जाँदै तपाईँका दुई शब्द कसैलाई केही सम्झिन चाहनुहुन्छ भने?
सबै दर्शक भन्ने गर्छु किनभने स्टेजमा मलाई बानी परिरहेको छ कि, स्टेजमा चढ्दाखेरि दर्शक भनिहाल्छु। सबै श्रोताहरूलाई म आरडीको तर्फबाट यो दीपावलीको धेरै धेरै शुभकामना, आउँदो दीपावलीको शुभकामना, र यो ब्याकग्राउन्डमा भए पनि बसेर सबै श्रोताहरूलाई हेल्प, सबै श्रोताहरूलाई मनोरञ्जन दिने खालका त्यस्ता किसिमका हाम्रा क्रियाकलापहरू रहनेछन् र दिनेश एफएम सुन्न पनि आग्रह गर्न चाहन्छु।
हस्, धेरै धेरै धन्यवाद छ। र आज हाम्रा अतिथि हुनुहुन्थ्यो आफ्नै घरका सदस्य यानि कि दिनेश एफएममै हामीलाई प्रविधि संयोजनमा साथ दिइरहनु हुने र विज्ञापनमा पनि उहाँको प्रशस्तै आवाज छ। राणा भाषाको गीति कथाका उहाँ चाहिँ जन्मदाता भनेर चिनिनुहुन्छ अनि राणा भाषाका स्टेज प्रोग्रामहरूमा पनि उहाँले चाहिँ कार्यक्रम प्रस्तोताको रूपमा पनि काम गरिरहनुहुन्छ। र सँगसँगै मेरो बारेमा अनि समग्र कार्यक्रमको बारेमा र उहाँका लेख रचनाहरूको बारेमा उहाँले यति धेरै कुराहरू गरिरहँदा मलाई त कार्यक्रम सकिएको पत्तै भएको छैन। तपाईँलाई चाहिँ कार्यक्रम कस्तो लाग्यो? सुझाव सल्लाह र प्रतिक्रिया हामीलाई पठाउन नबिर्सिनुहोला। जसको लागि फेसबुकमा रोहित गिरी सर्च गरेर पनि तपाईँले हामीलाई आजको कार्यक्रमको बारेमा टिका टिप्पणीहरू चाहिँ गर्न सक्नुहुनेछ। र कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट आजको लागि म रोहित पनि बिदा हुन्छु। हस्त, नमस्ते।